بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے آدرنیہ شروتا زہرا زیدی اور ساتھیوں کا سلام سویکار کیجیے۔ شروتاؤں، آج کے کاریکرم کا شبھ آرمبھ پوتر قرآن کے سورہ حجرات کی چھٹی اور ساتویں آیتوں کی تلاوت اور انواد سے کیا جا رہا ہے۔ قاری ہیں شری عبد الباسط۔
بسم الله الرحمن الرحيم
يا أيها الذين آمنوا إن جاءكم فاسق بنبأ فتبينوا
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، یدی کوئی ادھرمی کوئی خبر لے کر آئے تو چھان بین کر لیا کرو، ایسا نہ ہو کہ تم کسی گٹ کو انجانے میں کوئی ہانی پہنچا بیٹھو اور پھر تمہیں اپنے کیے پر پشچاتاپ ہو۔ اور جان لو کہ تمہارے بیچ ایشور کے پیغمبر موجود ہیں۔ بہت سی باتیں ایسی ہیں کہ یدی پیغمبر ان میں تمہارا کہا مان لیا کریں तो उल्टे तुम ही कठिनाई में पड़ जाओ, परंतु ईश्वर ने तुम्हें ईमान का प्रेम दिया है और उसे तुम्हारे हृदयों में सजा दिया है, और कुफ्र, उल्लंघन और अवज्ञा को तुम्हारे लिए अप्रिय बना दिया है, और ऐसे ही लोग ईश्वर के अनुग्रह और उपकार से सही मार्ग पर हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, मैं हूं अहमद अब्बास, मेरा सलाम स्वीकार कीजिए। हमारा प्रसारण आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9390 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir और व्हाट्सएप पर हमारा संपर्क नंबर है 0098-9035065492। श्रोताओं, आज सोमवार है, आबान की 17, रबीउस्सानी की 2 और नवंबर की 8 तारीख। इस समय की सभा में प्रस्तुत किए जाने वाले कार्यक्रमों की रूपरेखा नोट कर लीजिए। सबसे पहले आप अंतर्राष्ट्रीय समाचार सुनेंगे, जिसके बाद कार्यक्रम राजनीतिक चर्चा आपकी सेवा में प्रस्तुत किया जाएगा। राजनीतिक चर्चा के बाद हम आपको साप्ताहिक कार्यक्रम सुनवाएंगे जल संकट, और सभा का अंतिम कार्यक्रम होगा विश्व दर्पण। तो श्रोताओं, यह है इस समय की सभा में प्रस्तुत किए जाने वाले कार्यक्रमों की रूपरेखा। अब से कुछ क्षणों बाद आप हमारी इस सभा से सुनेंगे अंतर्राष्ट्रीय समाचार। ये रेडियो तेहरान की हिंदी सेवा है। लीजिए श्रोताओं, अब सुनिए मरियम मेहरदादी और अहमद अब्बास से अंतर्राष्ट्रीय समाचार।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान के विदेश मंत्री ने ब्रिटेन से कहा है कि वो परमाणु समझौते के बाद किए गए व्यापारिक समझौतों पर अमल करे और ईरान का कर्ज लौटाए। ईरान की नौसेना ने जुल्फिकार नाम सैन्य अभ्यास में अपनी मिसाइल और ड्रोन ताकत का प्रदर्शन किया है। भारत के त्रिपुरा राज्य में सांप्रदायिक हिंसा के बाद पुलिस की भूमिका पर सवाल उठ रहे हैं। इराकी वरिष्ठ सैन्य अधिकारी का कहना है कि उस जगह का पता चल गया है जहां से प्रधानमंत्री मुस्तफा अल काजमी के आवास पर हमला किया गया। और अब आप विस्तार से समाचार सुनिए।
ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने अपनी ब्रितानी समकक्ष लिज ट्रस से टेलीफोनी वार्ता में इस बात की आलोचना की कि परमाणु समझौते के बाद दोनों देशों के बीच होने वाले समझौतों पर अमल नहीं किया गया, और साथ ही कहा कि वर्तमान स्थिति के लिए पूरी तरह अमरीका जिम्मेदार है। दोनों देशों के विदेश मंत्रियों की टेलीफोनी वार्ता में प्रस्तावित वियना वार्ता, क्षेत्रीय मुद्दों और कुछ अन्य विषयों पर चर्चा हुई। इस वार्ता में विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने कहा कि परमाणु समझौते पर हस्ताक्षर के बाद ईरान और ब्रिटेन के बीच जितने समझौते हुए उनमें अधिकतर पर अमल नहीं हुआ, और दोनों देशों के बीच व्यापार और वित्तीय लेन देन को बढ़ावा देने के लिए लंदन की ओर से अब भी ठोस कदम उठाए जाने की जरूरत है। लिज ट्रस से अपनी बातचीत में डॉ अमीर अब्दुल्लाहियान ने ब्रिटेन पर ईरान के पुराने कर्जे को याद दिलाए और कहा कि ये ईरानी जनता का पैसा है जो अदा होना चाहिए और लंदन को इसकी अदायगी के लिए तत्काल कदम उठाना चाहिए। परमाणु समझौते के बारे में बात करते हुए अमीर अब्दुल्लाहियान ने कहा कि वर्तमान स्थिति के लिए अमेरिका जिम्मेदार है, जबकि दूसरे पक्षों ने खामोशी का रास्ता अपनाकर हालात को यहां तक पहुंचाने में भूमिका निभाई। उन्होंने कहा कि वियना में प्रस्तावित वार्ता तभी सफल होगी जब सारे प्रतिबंध हटेंगे और सभी पक्ष अपने अपने वादों का सम्मान करेंगे, और साथ ही इस बात की गारंटी दी जाएगी कि वार्ता के नतीजों पर यकीनन अमल होगा। برطانوی ودیش منتری لیز ٹرس نے اس ٹیلیفونی وارتا میں حسین امیر عبداللہیان کی کورونا سنکرمن سے جلد صحت یابی کی کامنا کی اور پرمانو سمجھوتے پر وارتا کی اگلی تاریخ کی گھوشنا پر خوشی ظاہر کرتے ہوئے کہا کہ تینوں یورپی دیش گمبھیرتا سے چاہتے ہیں کہ وارتا میں پرگتی ہو۔
ودیش منترالے کے پروکتا نے کہا ہے کہ امریکہ کو راجنیتک فیصلہ لینے کی ضرورت ہے، وہ اس بات کا فیصلہ کرے کہ اسے ٹرمپ کی وفل نیتوں کو جاری رکھنا ہے یا پاردرشتا کے ساتھ پرمانو سمجھوتے میں اپنے وچنوں کی اور لوٹائے گا۔ ودیش منترالے کے پروکتا سید خطیب زادے نے آج ساپتاہک پریس کانفرنس میں حالیہ پریورتنوں کے بارے میں پترکاروں کے پرشنوں کے اتر دیے، جب ایک پترکار نے ان سے کہا کہ اسرائیل کے پردھان منتری نفتالی بینٹ نے ابھی حال ہی میں کہا ہے کہ ایران اسرائیل کے استتو کے لیے خطرہ ہے اور اپنی سرکشا کے لیے اسرائیل جو بھی ضروری سمجھے گا اسے انجام دے گا، تو اس پر انہوں نے کہا کہ زائنی شاسن خود وناشکاری ہے اور وہ خود ہی اپنے استتو کے لیے خطرہ ہے اور اس کی نیتیوں کا آدھار اتگرہن اور ہتیا ہے اور وہ اپنی سیما سے اوگت ہے اور اس سے پہلے اس سے جواب مل چکا ہے۔ جب ایک پترکار نے امریکہ کے راشٹریہ سرکشا سلاہکار سالوین کے اس بیان کو پیش کیا جس میں انہوں نے کہا ہے کہ ایران نے پرمانو سمجھوتے میں واپسی ہیتو اپنے رجحان کا بھی پریچے نہیں دیا ہے اور اگر وہ پرمانو سمجھوتے میں واپس آ جاتا ہے تو ہم بھی واپس آ جائیں گے، تو اس پر سید خطیب زادے نے کہا کہ امریکہ کو جان لینا چاہیے کہ وہ پرمانو سمجھوتے کا سدسیہ نہیں ہے اور اس سمجھوتے کے دوسرے سدسیہ دیشوں سے کوئی آہوان نہیں کر سکتا۔
ایران کی نوسینا کے سینیہ ابھیاس میں ڈرون ویمانوں اور پنڈبیوں نے اپنی طاقت کا پردرشن کرتے ہوئے ڈمی نشانوں کو دھوست کیا۔ رڈار کی پہنچ سے دور رہنے والے امید ڈرون اور والفجر میسائل کا کارنامہ بڑا الیکھنیہ رہا۔ ایران کی نوسینا ذوالفقار نام سے ابھیاس کر رہی ہے جس میں طارق اور غدیر نامک پنڈبیوں نے پانی کے بھیتر اپنے نشانوں کو دھوست کیا۔ ایرانی پنڈبیوں نے کئی پرکار کی میسائلوں سے سمندر کی سطح کے اوپر اور سطح کے بھیتر ٹارگٹ دھوست کیے۔ سینیہ ابھیاس کے پروکتا ایڈمرل سید محمود موسوی نے کہا کہ طارق پنڈبی نے تارپیڈو فائر کر کے سمندر کی سطح پر اپنے ٹارگٹ کو دھوست کیا جبکہ غدیر پنڈبی نے والفجر تارپیڈو فائر کیا۔ سینیہ ابھیاس کے دوران ڈی ایم ون نام کی بارودی سرنگ بھی فائر کی گئی جبکہ الیکٹرانک جنگ کے ابھیاس کے تحت امید ڈرون ویمان کی طاقت کا پردرشن کیا گیا۔
بھارت کے تریپورا راجیہ میں حالیہ دنوں سامپردائک ہنسا کی گھٹنائیں ہوئیں جن میں الپسنکھیک مسلم سمودائے کو بری طرح نشانہ بنایا گیا۔ اس پورے پرکرن میں پولیس کی بھومیکا کو لے کر نئی بحث چھڑ گئی ہے۔ پولیس پر آروپ ہے کہ اس نے پکشپات کیا ہے۔ پولیس نے بڑی سنکھیا میں سوشل میڈیا یوزرز پر یو اے پی اے قانون کے تحت معاملہ درج کیا ہے اور آروپ لگایا ہے کہ ان لوگوں نے کتھت طور پر فرضی فوٹو اور جانکاریاں آن لائن اپلوڈ کی جن کے کارن سامپردائک تناؤ بڑھنے کا خطرہ تھا۔ حالانکہ یہ بھی سچائی ہے کہ سوشل میڈیا کی وجہ سے ہی یہ مدعا راشٹریہ استر ہی نہیں بلکہ انتراشٹریہ استر پر چرچا میں آیا تھا۔ विभिन्न सोशल मीडिया प्लेटफॉर्म पर त्रिपुरा के उत्तरी जिलों में हालिया सांप्रदायिक हिंसा के खिलाफ, यहां तक कि इसका केवल उल्लेख करने के लिए, त्रिपुरा पुलिस ने 102 लोगों पर कड़े गैर कानूनी गतिविधि अधिनियम के तहत मामला दर्ज किया है। त्रिपुरा पुलिस के सूत्रों के मुताबिक ट्विटर के 66, फेसबुक के 32 और यूट्यूब के 2 अकाउंट होल्डर के खिलाफ मामले दर्ज किए गए हैं। इसके अलावा पहले पश्चिम अगरतला थाने द्वारा दर्ज किए गए मामलों को अब राज्य की अपराध शाखा में स्थानांतरित कर दिया गया है। इन हालिया मामलों से पहले राज्य पुलिस ने दिल्ली के 2 वकीलों अंसार इंदौरी और मुकेश पर बीते महीने की सांप्रदायिक हिंसा के एक स्वतंत्र फैक्ट फाइंडिंग जांच में भाग लेने के लिए UAPA के तहत मामला दर्ज किया था।
ایران کے سروچ راشٹریہ سرکشا پریشد کے سچیو علی شمخانی کھیتریہ سرکشا پر ہونے والی تیسری بیٹھک میں بھاگ لینے کے لیے بھارت جائیں گے۔ یہ بیٹھک بدھوار 10 نومبر کو نئی دلی میں ہونے جا رہی ہے۔ بیٹھک میں ایران کی سروچ راشٹریہ سرکشا پریشد کے سچیو علی شمخانی روس، چین، بھارت، ازبکستان، تاجکستان، ترکمنستان اور کرغیزستان کے راشٹریہ سرکشا سلاحکار بھاگ لیں گے۔ بیٹھک میں क्षेत्र के सुरक्षा हालात पर चर्चा होगी। इस बैठक में पाकिस्तान के राष्ट्रीय सुरक्षा सलाहकार को भी आमंत्रित किया गया था लेकिन उन्होंने इसमें हिस्सा लेने से इनकार किया है। ईरान की पहल पर क्षेत्रीय सुरक्षा के मुद्दे पर पहली बैठक वर्ष 2018 में तेहरान में आयोजित हुई जिसमें अफगानिस्तान के हालात की समीक्षा की गई थी।
کویت کی سرکار نے اچانک استعفیٰ دے دیا ہے۔ کویتی میڈیا میں آنے والی خبروں کے مطابق سرکار نے اپنا استعفیٰ اس دیش کے امیر شیخ نواف الاحمد الجابر السبا کو سونپ دیا ہے۔ کویت کے اخبار القبس نے اپنی رپورٹ میں یہ دعویٰ کیا ہے کہ لیکن اس بارے میں ادھک جانکاری نہیں دی ہے کہ اچانک استعفے کا کارن کیا ہے۔ رپورٹ کے انوسار سوموار کو دوپہر سے پہلے منتری منڈل کی بیٹھک سماپت ہوئی، جس کے بعد منتری منڈل کے سارے سدسیوں نے اپنے استعفے اس دیش کے امیر کے حوالے کر دیے۔ استعفے کی خبر آتے ہی اٹکلیں شروع ہو گئی ہیں، لیکن اب تک اس بارے میں اوپچارک سوتروں سے ادھک بیورا نہیں ملا ہے۔
عراق کی سینا کے پروکتا نے اعلان کیا ہے کہ اس دیش کے پردھان منتری کے آواز پر جن ڈرون ویمانوں نے حملہ کیا تھا ان کے اڑنے کی جگہ کا پتہ لگا لیا گیا ہے۔ بریگیڈیئر جنرل یحییٰ رسول نے بتایا کہ چونکہ یہ ڈرون بہت نیچائی پر اڑ رہے تھے، اس لیے راڈار ان کا پتہ نہیں لگا سکا۔ انہوں نے بتایا کہ عراقی پردھان منتری مصطفیٰ الکاظمی کی آواز پر جن تین ڈرون ویمانوں نے حملہ کیا تھا، وہ بغداد کے پوروتر میں 12 کلومیٹر کی دوری پر استھت کھیتر سے اڑے تھے۔
امریکہ کی ایک سرکاری رپورٹ میں کہا گیا ہے کہ افغانستان کی جنگ میں 20 سال کے دوران امریکہ کا خرچہ ڈی او ڈی وبھاگ کے انوسار دگنا تھا۔ اسپیشل انسپیکٹر جنرل فار افغانستان ریکنسٹرکشن ایک سرکاری ایجنسی ہے جو پرتیکش روپ سے کانگریس کو رپورٹ کرتی ہے۔ اس نے جاری سپتاہ نئے آنکڑے جاری کیے ہیں، جس کے انوسار امریکہ نے بے تحاشا بڑھتے خرچے کی وجہ سے اپنے افغان رڑنیتی پر پنروچار کیا۔ رپورٹ میں بتایا گیا ہے کہ امریکہ کی براؤن یونیورسٹی کے جنگ سے سمبندھت کاریکرم میں امریکہ نے 2001 سے 2021 تک 20 سال جاری رہنے والے جنگ میں 22.60 ارب ڈالر خرچ کیے۔ 2001 سے 2021 تک 20 سال جاری رہنے والے جنگ میں 22.60 ارب ڈالر خرچ کیے۔ کاریکرم کو یونیورسٹی کے مشہور واٹسن انسٹیٹیوٹ فار انٹرنیشنل پبلک افیئر نے اسپانسر کیا تھا۔
امریکہ کے یدھ منترالے پینٹاگون کے لیے کانٹریکٹ کے تحت کام کرنے والی سنویدنشیل کمپنیوں کے کمپیوٹر نیٹورک میں ہیکروں نے سیندھ لگائی، جس کے بعد پینٹاگون کے ادھیکاریوں میں چنتا کی لہر دوڑ گئی ہے۔ سی این این نے اپنی رپورٹ میں کہا ہے کہ ہیکروں نے رکشا، اورجا، سواستھ اور تکنیک کے کھیتر میں کام کرنے والی 9 کمپنیوں کے کمپیوٹر نیٹورک میں سینت لگائی۔ سی این این کے انوسار یہ معاملہ کافی گمبھیر ہے اور اس کی جانچ سائبر وشیشگیوں کی ایک بڑی ٹیم کی مدد سے امریکی انٹیلیجنس ایجنسی کر رہی ہے۔ ابھی یہ نہیں پتا چل سکا ہے کہ یہ ہیکر کہاں ہیں اور ان کا ادیش کیا ہے۔ سوتروں کا کہنا ہے کہ دیش کی سرکشا ایجنسیاں کبھی کبھی اس پرکار کے معاملوں کو خود ہی پرکاش میں لاتی ہیں تاکہ دوسری کمپنیاں چوکس ہو جائیں۔ سوتروں کا کہنا ہے کہ ہیکروں نے جن کمپنیوں کے کمپیوٹر نیٹورک کو نشانہ بنایا ہے ان کے پاسورڈ چرا لیے ہیں، اور ہیکروں کا مقصد لمبے سمے تک اس نیٹورک کی گتیویدھیوں کی نگرانی کرنا ہے۔ یہ بھی انمان ہے کہ ہیکروں نے 9 نہیں بلکہ اس سے کہیں ادھک کمپنیوں کو نشانہ بنایا ہے، لیکن ابھی ان کے بارے میں پتا نہیں چل سکا ہے۔
چین کے پرتیرکشا منترالے نے بل دے کر کہا ہے کہ امریکہ وشو میں سب سے بڑا پرمانو خطرہ ہے۔ اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں۔
راجنیتک چرچا۔
دوستو، کاریکرم راجنیتک چرچا لے کر میں سید میسم آپ کی سیوا میں حاضر ہوں۔ ایران اور آذربائیجان نے کچھ مدوں کو لے کر آپسی تناؤ کے باوجود سمبندوں کو بہتر بنانے پر بل دیا ہے۔ پیش ہے ایک سمیکشا محمد مہدی کی زبانی۔
حالیہ مہینوں میں ایران اور آذربائیجان گنراج کے ادھیکاریوں نے کچھ ایسے بیان دیے تھے جو مت بھیدوں اور تناؤ کا کارن بن گئے تھے، پرنتو اس کے باوجود دونوں دیشوں نے مت بھیدوں کے سمادھان اور سمبندھوں کے بہتر بنائے جانے پر بل دیا ہے۔ ابھی حال ہی میں ایران کے ودیش منتری حسین امیر عبداللہیان نے کہا تھا کہ اسلامی گنتنتر ایران اپنے پڑوسیوں کو اپنا پریوار سمجھتا ہے اور کچھ وشیوں کے سمبندھ میں ایک دوسرے کے درشٹکون ایک دوسرے سے بھن ہو سکتے ہیں، پرنتو مہتوپورن یہ ہے کہ دونوں دیش ان سمسیاؤں و مت بھیدوں کے سمادھان میں گمبھیر ہیں۔ آذربائیجان گنراج کے ودیش منتری نے بھی کہا تھا کہ مجھے وشواس ہے کہ ہمیشہ کی طرح ایران اور آذربائیجان گنراج کے سمبندھ وستار و پرگاڑھ کے دشا میں اگرسر ہوں گے۔ انہوں نے کہا کہ ایران اور آذربائیجان گنراج کے مدھیہ کچھ مولیہ ہیں جو دونوں دیشوں کو ایک دوسرے سے جوڑتے ہیں اور دونوں دیشوں کے لوگوں کے لیے کلیانکاری یوجناؤں کو لاگو کر سکتے ہیں۔ اس سے پہلے آذربائیجان گنراج کے راشٹرپتی الہام علیوف نے واستوکتا کی اندیکھی کرتے ہوئے دعویٰ کیا تھا کہ آرمینیا ایران سے سانٹھ گانٹھ کر کے آذربائیجان گنراج کے ادھگرہیت چھیتر سے 30 تک مادک پدارتھوں کی تسکری یورپ کرتا رہا ہے۔ ایران کی اور سے اس دعوے کو رد کر دیا گیا تھا۔ ودیش منترالے کے پروکتا سعید خطیب زادے نے آذربائیجان گنراج کے راشٹرپتی کے نرادھار دعوے کے جواب میں کہا تھا کہ باکو کی اور سے نجی اور سکاراتمک سندیشوں کے ملنے کے باوجود باکو کی اور سے نرادھار دعوے سنچار مادھیموں میں دیکھنے کو مل رہے ہیں۔ باکو کے ادھیکاریوں کی اور سے ایران کے خلاف جو دعوے کیے گئے واستو میں وہ ادھک تر زانوی شاسن اور امریکہ کے اکسانے کی وجہ سے دیے گئے ہیں اور ان کا مول لکش ایران کے ہیتوں کو آگھات پہنچانا تھا۔ جانکار حلقوں کا ماننا ہے کہ امریکہ اور اسرائیل کسی بھی دیش کے دوست نہیں ہیں اور وہ اسی سمے تک کسی کا ساتھ دیتے ہیں جب تک ان کے ہیت اس میں ہوتے ہیں۔ باکو کے ادھیکاریوں کو یہ سوچنا چاہیے کہ اگر ایران کے ساتھ آذربائیجان گنراج کے سمبندھ تناؤگرست رہتے ہیں تو اس کا سب سے ادھک لابھ امریکہ اور اسرائیل اٹھائیں گے، جبکہ سب سے ادھک نقصان ایران اور آذربائیجان گنراج اور ان دونوں دیشوں کی جنتا کو ہوگا۔ ایران اور آذربائیجان گنراج کے مدھیہ بہت سے سانسکرتک دھارمک اور بھاشائی سمانتائیں ہیں۔ اسی پرکار دونوں دیشوں کے مدھیہ گہرے ایتیہاسک سمبندھ بھی ہیں، کیونکہ ایک وہ سمے تھا جب آذربائیجان گنراج ایران کا بھاگ تھا اور ایران آذربائیجان گنراج کے لوگوں کے لیے ماتر بھوم کی حیثیت رکھتا ہے۔ ایران اور آذربائیجان گنراج کی گڑنا ارجا سمرد دیشوں میں ہوتی ہے۔ چھیتری اور انتراشٹری ارجا بازار میں دونوں دیش اپنی سہکارتا کی سطح کو ادھک کر سکتے ہیں۔ اسی پرکار ایران اور آذربائیجان گنراج دونوں ایکو اور او آئی سی کے سدس دیش ہیں اور یہ پورا کرنے کی دشا میں مہتوپورن ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ कार्यक्रम राजनैतिक चर्चा।
अफगानिस्तान में तालिबान सरकार के गठन के बाद आम जनता को किन किन समस्याओं का सामना करना पड़ रहा है, पेश है इस पर एक रिपोर्ट कायम रिजवी की जबानी۔
یہ راجدھانی کابل ہے۔ یہاں پر ایندھن بیچنے والے کڑاکے کی سردی کا مقابلہ کرنے کے لیے تیاریوں میں لگے ہیں، لیکن افغانیوں کے انوسار ایندھن کی قیمت اس بار بہت ادھک ہے۔ افغانستان میں کڑاکے کی سردی کا مقابلہ کرنے کے لیے ہر ایک کے پاس پیسہ موجود نہیں ہے۔ सर्दियों में ईंधन खरीदने के लिए मेरे पास बिल्कुल भी पैसे नहीं हैं। रिपोर्टों के अनुसार पिछले 10 वर्षों के दौरान अफगानिस्तान में विभिन्न चीजों की कीमतें बहुत अधिक बढ़ चुकी हैं। मुश्किल केवल कीमतों का बढ़ जाना नहीं है, बल्कि अतिग्रहण के अंतिम दिनों में अफगानिस्तान के बैंक पूरी तरह से पैसों से खाली हो चुके हैं। पैसे वाले और पूंजीपति लोग या तो देश छोड़कर चले गए या फिर अमेरिका और उसके घटकों ने उनको अफगानिस्तान से बाहर निकलवाने में बहुत ज्यादा मदद की। इस अफगानी युवा से मैंने रोजगार के बारे में पूछा। जब मैंने उससे पूछा कि कारोबार कैसा चल रहा है तो उसने कहा ठीक नहीं है। दूसरी ओर अफगानिस्तान में सरकारी कर्मचारियों को कई महीनों से वेतन नहीं मिला है। नौकरी के पैसे मिलते थे तो जरूरत की चीजें खरीद लिया करते थे, लेकिन अब तो तनख्वाह ही नहीं है और खरीदने के लिए मेरे पास पैसे भी नहीं। हाल ही में काबुल का दौरा करने वाले अनरवा के प्रमुख ने कहा है कि अफगानिस्तान एक मानवीय त्रासदी की ओर बहुत तेजी से बढ़ता जा रहा है। भुखमरी के कारण लोग अपने बच्चों तक को बेच रहे हैं ताकि 2 जून की रोटी मिल सके। इस बात को आप आसानी से देख सकते हैं। अफगानियों के लिए सख्त दिन ऐसे हालात में शुरू हुए हैं कि पिछले 3 महीनों से तालिबान ने काबुल पर नियंत्रण बना रखा है और उनकी सरकार को अभी तक मान्यता नहीं मिल पाई है। यूरोप और अमरीका की बैंकों में अफगानियों की $9.5 अरब की संपत्ति रोक ली गई है, जिसे अमरीका अब अफगानियों को वापस नहीं दे रहा है। WHO ने कहा है कि इस समय 2,30,00,000 लोग अफगानिस्तान में खाद्य पदार्थों की भारी कमी का सामना कर रहे हैं। काबुल से IRIB के लिए बेहनाम यजदानी की रिपोर्ट।
और अब रुख करते हैं भारत का। उत्तर प्रदेश के ताजा घटनाक्रमों का ब्यौरा दे रहे हैं नई दिल्ली से शमशाद काजमी।
मेघालय के राज्यपाल सत्यपाल मलिक ने एक बार फिर किसान आंदोलन के पक्ष में बड़ा बयान दिया है। उन्होंने एक बार फिर किसान आंदोलन को लेकर मोदी सरकार को निशाना बनाया। किसानों के मुद्दे को लेकर हालिया दिनों में मुखर रहे सत्यपाल मलिक ने कहा कि एक जानवर भी मरता है तो दिल्ली के नेता शोक संदेश जारी करते हैं, लेकिन आंदोलन के दौरान 600 किसानों की मौत पर लोकसभा में कोई प्रस्ताव पारित नहीं किया गया।
मैं इस बात से बहुत आहत हूँ कि 600 लोग अभी कहीं एक्सीडेंट हुआ, आग लगी पर कल उसमें महाराष्ट्र में 5-7 लोग मरे उसमें, लेकिन दिल्ली से प्रस्ताव आ गया उनके पक्ष में। हमारे 600 लोग मरे उस पर कोई नहीं बोला, संसद में कोई हमारे वर्गों के लोग जहां हैं वो भी खड़े नहीं हुए प्रस्ताव पास करवाने। गवर्नर को हटाया नहीं जा सकता, फिर भी जो मेरे शुभ चिंतक हैं वो इस तलाश में रहते हैं कि ये कुछ बोले और ये हटे।
जयपुर में एक कार्यक्रम को संबोधित करते हुए मेघालय के राज्यपाल ने कहा कि मैं किसानों के आंदोलन का समर्थन करता हूं और किसानों के धरने पर आकर बैठ जाऊंगा। सत्यपाल मलिक ने यह भी कहा कि जिन्होंने मुझे नियुक्त किया है यदि वे इस्तीफा मांगेंगे तो मैं अपना पद छोड़ने को भी तैयार हूं। उन्होंने कहा कि देश में इतना बड़ा आंदोलन आज तक नहीं चला जिसमें 600 लोग हताहत हुए हों। सत्यपाल मलिक ने ग्लोबल समिट में कहा कि दिल्ली के नेताओं को निशाना बनाने पर उन्हें अपना राज्यपाल का पद खोने का डर नहीं है। उन्होंने कहा कि मैं कुछ भी छोड़ सकता हूं, लेकिन मैं किसानों के साथ अत्याचार होते नहीं देख सकता। उनके अनुसार इससे बड़ी लानत और क्या हो सकती है कि किसानों को भगाया जा रहा हो और मैं अपना पद लिए बैठा रहूं। सत्यपाल मलिक इससे पहले गोवा के राज्यपाल और उससे पहले जम्मू कश्मीर के उपराज्यपाल रह चुके हैं। उधर उत्तर प्रदेश के लखीमपुर हिंसा मामले की सुनवाई के दौरान उच्चतम न्यायालय ने तीसरी बार उत्तर प्रदेश सरकार द्वारा पेश की गई स्टेटस रिपोर्ट पर नाराजगी जताई है। न्यायालय ने कहा कि 10 दिन समय दिए जाने के बावजूद स्टेटस रिपोर्ट में कुछ भी नहीं है और केवल ये कहा गया है कि गवाहों से पूछताछ की गई है। शीर्ष अदालत लखीमपुर हिंसा जांच से खुश नहीं है। अदालत ने कहा कि हमारी अपेक्षा के अनुरूप जांच नहीं की जा रही है। अब इस मामले की अगली सुनवाई शुक्रवार को होगी और प्रदेश सरकार 15 नवंबर को इस मामले में लैब रिपोर्ट प्रस्तुत करेगी। ज्ञात रहे कि 3 अक्टूबर को किसानों के प्रदर्शन पर तीव्र गति की एक कार चढ़ा दी गई थी, जिससे 4 किसानों की मौत हो गई थी। गृह राज्य मंत्री अजय मिश्रा के पुत्र आशीष मिश्रा पर किसानों की हत्या का आरोप है और वे इस समय सलाखों के पीछे हैं। इस घटना के बाद हिंसा भड़क उठी थी, जिसमें भाजपा के 2 कार्यकर्ताओं सहित 4 लोग मारे गए थे। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा समाप्त हुई। ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। अब प्रस्तुत है अगला कार्यक्रम जल संकट, उसके बाद आप सुनेंगे अंतिम कार्यक्रम विश्व दर्पण।
जल संकट।
दोस्तों, कार्यक्रम जल संकट के एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहर दादी और सैयद मिसम का सलाम स्वीकार कीजिए।
दोस्तों, आप जानते हैं कि कानात व्यवस्था एक अति प्राचीन जल वितरण की व्यवस्था है। इसका प्रयोग शुष्क क्षेत्रों में लोगों को जल आपूर्ति के लिए तथा सिंचाई के लिए भी किया जाता रहा है। कानात व्यवस्था को ईरानी आविष्कार के रूप में देखा जाता है। वर्तमान समय में विश्व के 34 देशों में कानातें पाई जाती हैं। ईरान में 40,000 से अधिक कानातें या तो पूरी तरह से या फिर आंशिक रूप में सक्रिय हैं। इससे पता चलता है कि विश्व में सबसे अधिक कानातें ईरान में हैं।
बहुत से जानकारों का कहना है कि कनात को एक शहरी स्थायी जलपूर्ति व्यवस्था के रूप में भी प्रयोग किया जा सकता है। इसी व्यवस्था को शुष्क क्षेत्रों में जहां पर जलापूर्ति के उद्देश्य से प्रयोग किया जा सकता है, वहीं पर इसे नम क्षेत्रों में बाढ़ों को रोकने के लिए भी इस्तेमाल किया जा सकता है। ये बात तो स्पष्ट है कि कनात एक पारंपरिक जलापूर्ति व्यवस्था है जिसकी सुरक्षा की आवश्यकता है, साथ ही इसका प्यूरिफिकेशन भी होते रहना चाहिए। इसकी कुछ समस्याओं को आधुनिक शैली के माध्यम से दूर किया जा सकता है।
एक स्थानीय विशेषज्ञ की जानकारी पानी के मुख्य स्रोतों तक पहुंच में सहायक सिद्ध होती है। आधुनिक जियोफिजिक्स तथा राडार की तकनीक के माध्यम से दूर से ही गहरे जल स्रोतों का पता लगाने में इसका प्रयोग किया जा सकता है। विगत में पहले सामान्य था कनात का प्रयोग पानी के घरेलू इस्तेमाल के उद्देश्य से होता था, इसलिए इससे बीमारियों के फैलने की संभावना भी पाई जाती थी। मुख्य स्रोत पर पानी जमा करने के लिए एक कमरा बनाकर घरेलू इस्तेमाल में प्रयोग होने वाले पानी को मुख्य जल से अलग किया जा सकता है। इस प्रकार से पानी के शुद्धिकरण की नई शैली इस्तेमाल की जा सकती है।
ब्रिटेन की राजधानी लंदन के जल केंद्र को प्राचीन विज्ञान तथा आधुनिक जल प्रबंधन के अच्छे नमूने के रूप में देखा जा सकता है। यह सिस्टम पंप की ऊर्जा का प्रयोग नहीं करता, बल्कि गुरुत्वाकर्षण शक्ति ही इस काम को अंजाम देती है। इसी कारण इस शैली से ऊर्जा और पैसे दोनों की बचत होती है। लंदन के चारों ओर 2.5 मीटर की मोटाई का एक टनल बना हुआ है, जिसमें 21 मुख्य कुएं हैं। ये गोलाकार रूप में लंदन को अपने घेरे में लिए हुए हैं। पीने के पानी को प्यूरिफिकेशन के माध्यम से दक्षिण पश्चिमी लंदन तक पहुंचाया गया है। मुख्य टनल को जमीन की सतह से 40 से 60 मीटर की गहराई में बनाया गया है। इसकी लंबाई 4.5 किलोमीटर है। इसमें 13 कुएं हैं। इन सबको शहरी क्षेत्रों में ही बनाया गया है।
पानी का बहाव मुख्य पाइप से न होकर दूसरे तरीके से होता है। इसकी गहराई को देखते हुए पाइप पर दबाव बना रहता है। कुछ अवसरों पर मुख्य कुएं को एक स्रोत के रूप में देखा जा सकता है जिसे आवश्यकता के समय प्रयोग किया जा सकता है। इसके पहले कुएं को सन 1993 में बनाया गया था। इसकी उपयोगिता सन 2025 तक रहेगी।
कनात की जल व्यवस्था जहां पर एक स्थायी प्राकृतिक व्यवस्था है, वहीं पर पर्यावरण की दृष्टि से भी ये बहुत महत्वपूर्ण है। इसकी वजह यह है कि ये प्राचीन व्यवस्था पानी के मार्गों के लिए खतरे पैदा नहीं करती, बल्कि पानी के प्रयोग के लिए ये सबसे अच्छी शैली है। कनात को मनुष्यों के लिए जहां आर्थिक दृष्टि से उपयोगी माना गया है, वहीं पर इनको भूमिगत जल को बहुत ही सटीक ढंग से बाहर निकालने का माध्यम भी बताया जाता है। यह बहुत ही प्राचीन व्यवस्था है। इसको राष्ट्रीय धरोहर के रूप में देखा जा सकता है। इसके अतिरिक्त कनातें पर्यावरण से कभी भी टकराव की स्थिति में नहीं होती, बल्कि ये उनके अनुकूल ही रहती हैं। कनात के माध्यम से सिंचाई करने से पीने के लिए प्रयोग होने वाला पानी इधर उधर नहीं बहता और इसको स्थानीय लोगों की पहुँच तक सरलता से पहुँचाया जा सकता है।
कनात के पानी की एक विशेषता ये भी है कि इसके भीतर का पानी शताब्दियों से मौजूद है और बिना किसी खराबी के प्रयोग हो रहा है। कुल मिलाकर ये कहा जा सकता है कि कनात कभी भी पर्यावरण को नुकसान नहीं पहुंचाती, बल्कि सही प्रबंधन के माध्यम से इनसे बहुत सी प्राकृतिक घटनाओं को रोकने में मदद मिल सकती है। निचले क्षेत्रों में पानी के स्थानांतरण से पानी और धरती की गुणवत्ता को कोई भी नुकसान नहीं पहुंचता और इससे वहां की वनस्पतियां भी सुरक्षित रहती हैं।
ये पानी जो वनस्पतियों के लिए बहुत ही लाभदायक होता है, वातावरण को भी ठीक रखता है। पानी का पाया जाना और अलग अलग सतहों पर उसकी पहुंच से जहां एक और सुंदर दृश्य पैदा हो गए हैं, वहीं पर इससे बहुत आकर्षक सुंदर दृश्य भी दिखाई देते हैं, जैसे फुवारों का बहना, झरनों का निकलना और इसी तरह से कई अन्य आकर्षक दृश्य। खेत की बात यह है कि प्रशिक्षण और प्रबंधन के क्षेत्र में कनात के बारे में पाई जाने वाली अदूरदर्शिता के कारण लगभग 50 वर्षों से भी अधिक समय से इसको लगभग भुला दिया गया है।
पारंपरिक धरोहरों तथा कनात व्यवस्था को पुनर्जीवित करना इसके प्रबंधन की एक बहुत ही उपयोगी रविश है। कनात वास्तव में पर्यावरण विकास और जल नियंत्रण प्रबंधन का बहुत ही स्पष्ट रूप है। वर्तमान समय में जो जल संकट पाया जाता है, उसका मुख्य कारण पारंपरिक जल स्रोतों का उचित ढंग से प्रयोग न करना है। निसंदेह जल के वितरण की पारंपरिक शैली के प्रयोग को शिक्षा तथा आधुनिक शैली से जोड़ा जा सकता है। इस काम को अल्पकालीन तथा दीर्घकालीन योजनाओं को बनाकर संभव बनाया जा सकता है। इस प्रकार आशा की जा सकती है कि इस मूल्यवान धरोहर का परिचय करवाकर ईरानियों ने विश्वासियों के सामने प्रकृति से समन्वय को पेश किया है। ये काम केवल आश्चर्यचकित करने वाला ही नहीं, बल्कि प्राचीन काल में ईरानी जल को नष्ट किए बिना ही जमीन के भीतर पानी को मीलों दूर तक पहुंचाया करते थे। ये काम आधुनिक संसार के लिए एक आदर्श सिद्ध हो सकता है। यही काम विश्व के जिज्ञासु पर्यटकों को अधिक से अधिक संख्या में हमारे देश आने के लिए प्रेरित कर सकता है।
ये एक वास्तविकता है कि ये विश्ववासियों के लिए ईरानियों की औद्योगिक धरोहर और आर्थिक गतिविधियों का एक नमूना मात्र है। पर्यटन को लक्ष्य बनाकर इसे लोगों को अवगत करवाने में वर्तमान विश्व की बहुत सी जरूरतों को पूरा किया जा सकता है। कनात की सभ्यता और पर्यटन उद्योग वे चीजें हैं जो पूंजी निवेशकों को अपनी ओर आकृष्ट कर सकती हैं। इस ध्यान को जो चीज अपनी ओर आकृष्ट करती है वो है कारीज की सभ्यता, जो बहुत पुराने समय से इस शक्ल में पीढ़ियों से दूसरी पीढ़ियों तक स्थानांतरित होती चली आ रही है।
ایران کی سب سے پرانی کاریز کا نام کاریز کیش ہے۔ سن 1371 ہجری شمسی میں اس کا پتہ چلا تھا۔ 2000 سال پرانی یہ قناد بھومیگت بنائی گئی ہے۔ یہ دکشنی ایران میں استھت فارس کی کھاڑی کے کیش دیپ پر ہے۔ کیش کی یہ کاریز کیش دیپ کے پروتری کھیتر میں تین پرانی قناتوں کے راستے میں بنی ہوئی ہے۔ کاریز نگر دھرتی کے بھیتر 16 میٹر نیچے استھت ہے۔ اس کی چھت 7 میٹر کی اونچائی پر ہے۔ ایک سمے میں یہ ندی کے بہنے کا استھان ہوا کرتی تھی۔ شودھ کاریوں سے پتا چلتا ہے کہ اس کا سمبندھ 270 سے 570 ملین سال پہلے سے ہے۔
حالانکہ ایران میں پائی جانے والی انیہ قناتوں کی لمبائی یا گہرائی کی تلنا میں کیش قنات کا مقابلہ نہیں کیا جا سکتا، لیکن دویپ کے کم ڈھلوا ہونے کے کارن وہاں پر زمین کے بھیتر پانی کو ایک ستان سے دوسرے ستان تک پہنچانا بہت ہی کٹھن کام تھا۔ یہ قنات بتاتی ہے کہ اس کی کھدائی میں وگت میں بہت ہی آدھونک شیلی کا پریوگ کیا گیا ہوگا۔ اپنی وشیشتاؤں کے درشٹیگت کیش نگر بہت ہی سندر اور درشنیہ ہو گیا ہے۔ اس کو حالیہ ورشوں میں بہت ہی خوبصورت ڈھنگ سے پنہ بنایا گیا ہے۔ اب اس کو دویپ کے پریٹک آکرشنوں میں گنا جاتا ہے۔ آشچرچکت کرنے والے اس نگر میں چل رہے کام کے پورا ہونے سے پرکرتک سوندریہ سے پریم کرنے والے یہاں پر آ کر بہت ہی نکٹ سے دنیا کے اس عجوبہ کو دیکھ سکتے ہیں۔ تو دوستو، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ انومتی چاہتے ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔
विश्व दर्पण।
दोस्तों, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है। मैं हूं अहमद अब्बास। कार्यक्रम में आज हम बात करेंगे ईरान का तेल चुराने की अमेरिका की घटिया कोशिश के बारे में। बुधवार 3 नवंबर को यह खबर सारी दुनिया के मीडिया की सुर्खियों में आई کہ امریکہ نے ایرانی تیل ٹینکر چوری کرنے کی کوشش کی، لیکن ایران کی کرانتی سنرکشک فورس آئی آر جی سی کی نوسینا نے اس کوشش کو ناکام بنا دیا۔ ہوا یہ کہ امریکہ نے ایران کا تیل لے کر جا رہے ٹینکر کو عمان ساگر میں اپنے نینترن میں لے لیا اور اس پر لدا تیل دوسرے ٹینکر میں استھانانترت کر کے اسے کسی اگیات گنتویہ کی اور روانہ کر دیا۔ ٹھیک اسی سمے ایران کی کرانتی سنرکشک فورس آئی آر جی سی کی نوسینا نے ہیلی کاپٹروں کی مدد سے کارواہی کرتے ہوئے اس تیل ٹینکر کو اپنے نینترن میں واپس لیا، جس میں ایرانی ٹینکر کا تیل استھانانترت کیا گیا تھا۔ ایرانی جوان اس ٹینکر کو ایران کے جل کھیتر میں لے آئے۔ امریکی نوسینا کی اور سے بار بار ہستکشیپ کی کوشش کی گئی، لیکن ایرانی نوسینا نے امریکیوں کو چیتاونی دی اور امریکی ڈسٹرائر کو پیچھے ہٹنا پڑا۔
This is Coalition Warship conducting routine operations in international waters. Over.
अमरीका ने ईरान पर प्रतिबंध लगा रखे हैं ताकि ईरान की अर्थव्यवस्था की कमर टूट जाए, लेकिन अब जब अमरीका को अपना ये मंसूबा नाकाम होता दिखाई दे रहा है तो वो बुरी तरह तिलमिलाया हुआ है। विदित रूप से तो ये समुद्री डकैती का मामला नजर आता है, लेकिन असली माजरा यह है कि अमरीका के भारी दबाव और प्रतिबंधों के बावजूद ईरान का तेल निर्यात बढ़ रहा है। अमरीका के पूर्व राष्ट्रपति ने कहा था कि वो ईरान का तेल निर्यात 0 बैरल तक पहुंचा देंगे, लेकिन उनका सत्ताकाल तो जरूर खत्म हो गया, ईरान का तेल निर्यात खत्म नहीं हुआ। अमरीका के वर्तमान राष्ट्रपति जो बाइडेन ने भी ईरान पर लगे प्रतिबंधों को जारी रखा है और कोशिश में हैं कि ईरान का तेल निर्यात बढ़ने न पाए, लेकिन वो देख रहे हैं कि अमरीका की पाबंदियां नाकाम हो रही हैं और भारी दबाव के बावजूद ईरान का तेल निर्यात बढ़ रहा है। इन हालात में अमरीका की इस नई हरकत से अंदाजा होता है कि अमरीका अपनी नाकामियों से बुरी तरह तिलमिलाया हुआ है। वैसे अमरीका को ईरान के हाथों एक दो अवसरों पर नहीं बल्कि बार बार मुंह की खानी पड़ी है। वर्ष 2016 की बात है कि अमरीकी नौसैनिक अपने युद्धपोत के साथ ईरान की जल सीमा में घुस गए, जिन्हें ईरान की IRGC की नौसेना ने पकड़ लिया। ये मुद्दा भी पूरी दुनिया के मीडिया में छा गया था।
Dramatic new video of the moment 10 American sailors were detained by the Iranian Navy.
बाद में पकड़े गए अमरीकी नौसैनिक ने माना कि उनसे गलती हुई थी और उन्होंने माफी मांगी, जिसके बाद उन्हें ईरान ने छोड़ दिया।
It was a mistake. That was our fault, and we apologize for our mistake. The Iranian patrol boat came out when we were having engine issues and had weapons drawn, so we tried to talk to them until more boats came out and took us in. The Iranian behavior was fantastic while we were here. We thank you very much for your hospitality and your assistance.
इस घटना के बाद अमरीका के तत्कालीन विदेश मंत्री जॉन केरी ने बयान दिया कि दोनों देशों के बीच कूटनैतिक बातचीत जारी है और ये कूटनैतिक प्रयासों की देन है कि ये मामला औपचारिक माध्यम से हल हो गया। जॉन केरी का इशारा परमाणु वार्ता की ओर था।
I think we can all imagine how a similar situation might have played out 3 or 4 years ago. In fact, it is clear that today this kind of issue was able to be peacefully resolved and efficiently resolved, and that is a testament to the critical role that diplomacy plays in keeping our country safe, secure, and strong.
ईरान ने इराक के अलंबार प्रांत में स्थित अमरीकी सैनिक छावनी ऐनुल असद पर भी ऐतिहासिक हमला किया था। इसका ऐलान ईरान के टीवी चैनल से किया गया कि कुद्स फोर्स के महान कमांडर जनरल कासिम सुलेमानी की हत्या का इंतकाम लेते हुए ईरान ने इराक के भीतर ऐनुल असद और एक अन्य छावनी पर हमला किया है और इंतकाम लेने की अपनी धमकी को पूरा करके दिखा दिया।
و این صدای غرش موشک‌های سپاه پاسداران انقلاب اسلامی در همان ساعتی است که 5 روز قبل در پی حمله تروریست‌های جنایتکار آمریکایی خون پاک سید شهدای مقاومت سپهبد حاج قاسم سلیمانی و همرزمانش بر زمین ریخت.
امریکہ کا گلوبل ہاگ ڈرون ویمان مار گرانے کا معاملہ بھی اسی طرح ہے۔ تیل کی بڑی کھیپ अमरीका की धमकियों के बावजूद वेनेजुएला भेजने का विषय हो या फिर कोई और मुद्दा, ایران نے بار بار امریکہ کی چنوتی سویکار کی اور اس نے ساہس سے امریکہ کی دھمکیوں کو ناکام کیا ہے۔ ایک روچک بات یہ ہے کہ ایران کا تیل ٹینکر چوری کرنے کی امریکی ناکام کوشش کا پرکرن ایسے سمے پرکاش میں آیا ہے جب ایران میں امریکی جاسوسی کے اڈے پر ایرانی چھاتروں دوارا قبضہ کر لیے جانے کی ورشگانٹھ منائی جا رہی ہے۔ ایران میں 4 نومبر 1979 کو چھاتروں نے امریکی دوتاواس پر نینترن کر لیا تھا جہاں سی آئی اے کے ایجنٹ تعینات تھے اور ایران کی اسلامی کرانتی کے خلاف سازشیں رچ رہے تھے۔ امریکی دوتاواس پر ایرانی چھاتروں کے قبضہ کر لینے کی گھٹنا کو بہت سے ٹیکہ کار امریکہ کے پتن کی شروعات مانتے ہیں۔ اس پتن کی پرکریا کے ساتھ ہی امریکہ نے کلپناؤں کا محل بنانے والے ہالی ووڈ کو دنیا میں اپنی شکتیشالی چھوی کو بچانے کے لیے استعمال کیا۔ وہ اپنی کالپنک چھوی کو فلم کے روپ میں پیش کرتے تھے اور دنیا سے اس کی واہ واہی بٹورتے تھے، لیکن زمینی حقیقت کچھ اور تھی۔ پشمی ایشیا میں رکت رنجت جنگوں کے نتیجے، راجنیتک آرتھک و ساماجک سنکٹ، ٹرمپ جیسے راشٹرپتی کا ستہ میں آنا اور انت میں کورونا کے دور میں امریکہ میں ساماجک ڈھانچہ گت سنکٹ کے ظاہر ہونے سے اس کالپنک چھوی پر بنیادی روپ سے سوال اٹھنے لگے۔ پروفیسر سید مرندی ایک انٹرویو میں ایران کی طاقت کو لیہ کرتے ہوئے کہتے ہیں کہ امریکہ اس استھتی میں نہیں ہے کہ وہ ایران پر حملہ کر سکے، کیونکہ اسے پتا ہے کہ ایران جوابی حملہ ضرور کرے گا۔
So, Americans have created enormous destruction across the region, but Iran is much more powerful than these other countries, and Iran has prepared itself. And of course, we have the war in Iraq. The Americans invaded and destroyed the country. But the reason why the Americans don't attack Iran is that they know that if they do so, the response will be very harsh, and the Iranians have very powerful defense capabilities.
حالانکہ آج دنیا امریکہ کے پتن کو آدھیکارک روپ سے مان رہی ہے اور دیکھ رہی ہے کہ اس کی دھاک ختم ہو رہی ہے، لیکن ان گھٹناؤں سے برسوں پہلے، یہاں تک کہ سوویت سنگھ کے وگھٹن سے بھی پہلے، دنیا کے اس بھاگ میں اسلامی کرانتی کی سفلتا سے امریکہ کی منمانی کے سامنے نئی چنوتی پیدا ہوئی جس میں صرف اور صرف ایران کا رول تھا۔ حالانکہ امریکہ نے ظاہر میں یہ دکھانے کی کوشش کی تھی کہ وہ کرانتیکاریوں اور پہلوی شاسن کے بیچ جاری وواد میں نہیں پڑنا چاہتا تھا اور ایران کے شاسک کو پناہ جیسے ہستکشیپ کو مانوادھیکار کے نعرے میں چھپاتا تھا، لیکن جاسوسی کے اڈے پر کنٹرول اور اسلامی کرانتی کے خلاف امریکہ کی دشمنی بھری کرتوتوں کا پردہ فاش ہونے سے سب کے سامنے حقیقت ظاہر ہو گئی کہ ایران کا بڑا دشمن کون تھا اور کس طرح ایرانی راشٹر کے ادھیکاروں کا ہنن کرتا تھا۔ پروفیسر مرندی کا کہنا ہے کہ ایران میں کرانتی آنے کے بعد سے امریکہ ایران سے دشمنی کا برتاؤ کرتا آ رہا ہے۔
Towards Iran is because of the revolution where the Iranians became independent of US foreign policy, including towards South Africa, by the way, because at that time, before the revolution, Iran had close relations with apartheid South Africa and was in alliance with the United States and the Europeans. And then after the revolution, Iran broke off ties with both the apartheid regime in South Africa and the apartheid regime of Israel.
امریکی دوتاواس پر کنٹرول کی گھٹنا میں راجنیتک و سرکشا آیام کے ساتھ ساتھ آرتھک آیام بھی تھے اور یہ انیک آیام سے سمیکشا یوگی ہے، جبکہ اس گھٹنا کا سب سے اہم آیام دنیا میں امریکی سبھیتا کی چھوی پر سوال اٹھنا ہے۔ ایک ایسا دیش جو وشو سمودائے کے سنچالن اور پوری دنیا کے اس کی مٹھی میں ہونے کا دعویٰ کرتا ہے، امام خمینی کی گائیڈ لائن پر عمل کرنے والے جوان و آزاد اسٹوڈینٹس کے ہاتھوں چنوتی کا سامنا کرنے پر مجبور ہے۔ ایسے چھاتر جو کسی بڑی طاقت سے جڑے ہوئے نہیں تھے، وہ بھی ایسے دیش میں جہاں نئی نئی کرانتی آئی تھی اور دکھنے میں بھی استھر لگتی تھی۔ اسی طرح پشمی ایشیا کھیتر میں جو امریکی نریشن کے انوسار ہمیشہ کمزور اور پشچم کی طرف سے سنچالن کی مدد کا محتاج ہوتا ہے، صاف ہے کہ ایسی گھٹنا امریکہ کی کالپنک شان کے لیے کتنا بڑا خطرہ سمجھی جائے گی۔ ایک اور بندھک بنائے گئے لوگوں کی آزادی کے لیے لگاتار کوشش، تو دوسری اور دوتاواس میں چھاتروں کے داخل ہونے کی گھٹنا کی تصویروں کے دنیا میں سامنے آنے کے بعد جسے امریکہ نے سینسر کرنے کی کوشش کی، یہ سچائی سامنے آئی کہ امریکہ نے انتراشٹریہ استر پر اپنی بےزتی پر پردہ ڈالنے کی بھرپور کوشش شروع کر دی ہے، اس کا اندازہ سب کو ہو گیا۔ پروفیسر مرندی کا کہنا ہے کہ امریکہ کا رویہ سامان دیشوں جیسا نہیں ہے۔
We in Iran were affected by the coronavirus much earlier than the United States, and we were sanctioned by the Americans. The Americans tried to spread the coronavirus in Iran through the sanctions and through increasing sanctions during the outbreak. But the situation in Iran is under control.
حالانکہ فروری 1979 میں اسلامی کرانتی کی سفلتا سنگھرش کا پہلا قدم تھی، لیکن اسلام اور سامراجیہ کے بیچ مورچہ بندی امریکہ کے جاسوسی کے اڈے پر کنٹرول سے پہلے سے زیادہ ظاہر ہو گئی، اور اس بار وہ لوگ جنہیں چھوٹا سمجھا گیا تھا امریکیوں کے خلاف، جنہوں نے ہمیشہ خود کو سپیریئر ظاہر کیا تھا، ڈٹ گئے اور کھیل کے رخ کو انہوں نے بدل دیا۔ شروع اسی کے ساتھ کارکرم وش درپن سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شوتاؤ، ہمارا پرسارن آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9390 کلو ہرٹز پر سن رہے تھے۔ ہمارا ای میل ایڈریس ہے hindi@www.irib.ir۔ واٹس ایپ پر سمپرک کے لیے ہمارا نمبر ہے 00989035065492۔ تو اسی کے ساتھ یہ سبھا سماپت ہوتی ہے۔ اگلی ملاقات تک انمتی دیجیے۔ خدا حافظ۔Thank you.